नमस्कार, म पूर्ण चन्द्र घिमिरे। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ। आजको कार्यक्रमको लागि म पोखरा आइपुगेको छु। पोखराको स्वास्थ्य अवस्था केलाउने जमरको आजको कार्यक्रममा गर्नेछु। आज हामी विशेष गरी नाक कान घाँटीका विषयमा कुराकानी गर्नेछौँ। आज नाक कान घाँटीका विषयमा कुराकानी गर्नका लागि यसै विषयका विशेषज्ञ डाक्टर श्रेया गौतम आजको हाम्रो अतिथि हुनुहुन्छ। आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत। डाक्टर साहब, अब हामी नाक कान घाँटीको विषयमा कुराकानी गर्न खोजिरहेका छौँ। म अलिकति अब नागरिकहरूले केही जिज्ञासाहरू राखिरहेका छन्, ती जिज्ञासाबाट आज समाधान खोज्ने प्रयत्नबाट हाम्रो कार्यक्रमको शुभारम्भ गर्न चाहन्छु। कतिपयको नाकमा घाउ आउने, डल्ला हुने, अब सिगान आउने, नाकबाट रगत बग्ने, सास फेर्न गाह्रो हुने, घाँटीमा केही अड्किए जस्तो हुने, खसखस हुने, कान कराउने, कान सुन्नै छोडे भनेर कतिपय मानिसले भन्नुभएको छ भने किन होला मलाई यस्तो हुन्छ, यी समस्या नाक कान घाँटीका समस्या हुन् कि होइनन् भन्नुभएको छ। यी समस्या नाक कान घाँटीका समस्या हुन् कि होइनन् डाक्टर साहब?
हजुरले भन्नुभएको यो सबै समस्याहरू नाक कान घाँटीकै हुन्। अब नाकमा हाम्रो यो डल्ला डुली आउने, नाकबाट सिगान बगिराख्ने, नाकबाट रगत आउने, नाकमा मासु पलाउने, कानमा जस्तै कानबाट पिप बगिराख्ने, कान नसुन्ने, कान टिन्न कराउने, यी सबैहरू मैले काम गर्दाखेरि दिनहुँ समस्या लिएर आउनुहुन्छ। यो समस्याहरू कमन नै हो। यसलाई चाहिँ अब हामीले ठुलो रूपमा लिनुभन्दा नि यसलाई समाधान गर्नेतिर लाग्ने हो। अब जस्तै नाकबाट पानी बगिरहने भनेको एउटा भनेको एलर्जीको लक्षण हुन्छ। अहिले हाम्रो यो बदलिदो यो वेदरले पनि त्यसलाई एकदमै ठुलो इम्प्याक्ट गरेको हुन्छ। अर्को भनेको नाकमा मासु पलाउने, पिनास पर्ने, एकदमै धेरै ठुलो समस्या भनेको नाकमा पिनास पर्ने लिएर आउनुहुन्छ। अब पिनास पर्ने भनेको चाहिँ नाकमा हजुरको मासु पलाउने, इन्फेक्सन हुने पनि देखिन्छ। अब त्यसको समाधानहरू पहिला औषधि चलाउने, त्यसले भएन भने अपरेसन गर्नेमा लाग्छौँ। अब त्यही अनुसार नाकबाट रगत बग्ने चाहिँ हाम्रो सिजनल हुन्छ। धेरै जसो चाहिँ त्यो जाडो महिनामा जब हाम्रो नाकमा सुक्खा हुन्छ, अनि बुढो उमेरको मान्छेहरू जसले रगत पातलो बनाउने औषधिहरू लिनुहुन्छ उहाँहरूमा धेरै भएर रातिको समयमा 3 बजेतिर बढी भएर आउनुहुन्छ, त्यो पनि एउटा समस्या हुन्छ। नत्र भए सानो बच्चाहरू जसले नाक कोट्याउने बानी हुन्छ, उहाँहरूको नात्रो फुट्यो भनेर आउनुहुन्छ आउँदाखेरि। त्यसै गरी अब यो हजुरको घाँटीमा केही अड्के जस्तो भनेको चाहिँ हाम्रो यो पेटसँग पनि सम्बन्धित हुन्छ। हामीले ग्यास्ट्राइटिस भन्छौँ नि, त्यो चाहिँ हजुरको यो अमिलो पानी घाँटीसम्म आएर ल्यारिङ्गो फ्यारिङ्गो रिफ्लक्स डिजिज भन्छौँ हामीले, एलपिआरडी, त्यसले पनि एकदमै धेरै समस्या गर्छ। जस्तो अब हजुरहरू जस्तो अब रेडियोमा काम गर्नुहुन्छ, टिभीमा बोल्नुहुन्छ, पढाउनुहुन्छ, उहाँहरूको चाहिँ अब यो स्वर भाँसिने अनि स्वर नआउने त्यो समस्याहरू पनि लिएर आउनुहुन्छ। त्यो भनेको स्वर यन्त्रमा हजुरको डल्लो पलाएको कहिलेकाहीँ त्यो समस्या हुन्छ। अब कानमा चाहिँ धेरै देखिने समस्या बच्चामा भनेको चाहिँ कानबाट पिप बग्ने, कानबाट पानी बग्ने, सानो बच्चाको त्यो कहिले दुध परेर पाक्ने भनेर भन्नुहुन्छ नि हाम्रो गाउँघरमा, त्यो पनि एउटा एकदमै आइराख्ने समस्या हो। अर्को भनेको कानको जाली पाल पर्ने, कहिले त अब चोट लागेर पनि पाल पर्न सक्छ, कहिले भनेको इन्फेक्सनले पनि पाल पर्छ। अर्को धेरै आउने भनेको कानमा कानेगुजी अड्केर त्यसले गर्दा नसुन्ने, त्यो पनि एउटा समस्या हो। अब अर्को समस्या चाहिँ हामीले देख्ने चाहिँ बुढो हुँदै गएपछि चाहिँ कानको सुन्ने क्षमता चाहिँ कम हुँदै जान्छ, त्यो पनि देखिन्छ। अब घाँटीमा हामीले हेर्नुपर्दा चाहिँ अहिले एकदमै धेरै देखिने भनेको थाइरोइडमा डल्लो पलाएर आउनुहुन्छ। अब पहिला जस्तो ठुल्ठुलो यो गाँडहरू लिएर बस्ने अब अहिले छैन, अब अहिले सचेत पनि हुनुहुन्छ सबैजना, समयमै आउनुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ थाइरोइडमा थाइरोइडको समस्या बढी देखिन्छ घाँटीमा। अरू भनेको अब यो सिजन चेन्ज भए अनुसार यो फ्यारिन्जाइटिस, टन्सिलाइटिस भनेर पनि आउनुहुन्छ, यी सबै समस्याहरू हुन्छन्। अब त्यही अनुसारको औषधिहरू गरेर गर्दा सबैलाई
भनेपछि अहिले यहाँ मैले डाक्टर साहबसँग जुन आम नागरिकहरूले नाक कान घाँटीको विषयमा यहाँ हाम्रा कुराहरू उठाइदिनुहोस् भन्नुभएको थियो, अहिले यहाँ हामीले भनेका अधिकांश विषयहरू चाहिँ नाक कान घाँटीका समस्या हुन्, सम्बन्धित विषय विज्ञ डाक्टरकोमा जानुस्, यी सबै रोगको उपचार गर्न सकिन्छ,
समाधान हुन्छ सबै रोगको,
हजुर समाधान गर्न सकिन्छ। अब यस्ता समस्याहरू यो नाक कान घाँटीलाई आज हामी अलग अलग गरेर पनि अब छलफल गर्छौँ, किनभने अहिले यहाँ समग्र आम नागरिकले सोध्नु भएको हुनाले मैले सबै कुराहरू एकै ठाउँमा हालेँ, त्यसलाई यहाँले प्रश्न पार्नका लागि अलग अलग विषयहरू छुट्याएर अलिकति प्रकाश पारिदिनु भयो। अब त्यसमध्ये अब हामी अलिकति नाक कान घाँटीलाई अलग अलग राखेर छलफल गरौँ। जस्तो नाकमा आउने समस्याहरू, केही समस्या त अलिकति उठे तर अब धेरै छन् होला यहाँ त, किनभने निरन्तर रूपमा सेवामा बसिरहनु भएको छ, पोखरामै मणिपालमै पढ्नुभयो यहाँले, त्यहीँबाट एमडी गर्नुभयो, विषय विज्ञता हासिल गर्नु गर्नुभयो र अहिले पोखराको ओम हस्पिटलमा निरन्तर रूपमा यहाँले सेवा दिइरहनु भएको छ। एउटा विषय विज्ञको रूपले यहाँले सेवा दिइरहँदा यो नाकमा चाहिँ के कस्ता समस्याहरू देखिँदो रहेछन् डाक्टर साहब? नाकलाई अलग अलग गरेर हेऱ्यौँ भने
हजुर, नाकमा धेरै समस्या भनेको नाक बन्द भयो। नाक चाहिँ मेरो नाक बन्द हुन्छ, कहिले एक साइडको बन्द हुन्छ, कहिले दुई साइडकै बन्द हुन्छ भनेर आउनुहुन्छ। त्यसको चाहिँ एउटा कारण भनेको हाम्रो नेजल साइकल भन्ने हुन्छ, जुन चाहिँ 3-4 घन्टाको कहिले पनि दुइटै नाकसँगै खुल्ला हुँदै हुँदैन। त्यो चाहिँ अब हामीले पढेको भएर हामीलाई थाहा हुने हो। अनि जो बिरामीहरू जो अलिक सचेत हुनुहुन्छ उहाँलाई चाहिँ यो बढी थाहा हुन्छ। अर्को कारण भनेको नाकको यो हाम्रो यो बिचको जुन यो हड्डी हुन्छ नि, त्यो चाहिँ बाङ्गो हुनसक्छ। अनि बाङ्गो हुने पनि अधिकांश 80% जस्तोमा बाङ्गो हुन्छ भनौँ न नेपालीमा। मेरै पनि म आफै डाक्टर भए पनि मेरो पनि बाङ्गो नै छ। अनि त्यसले पनि अब सबैलाई चाहिँ त्यसले समस्या दिँदैन, तर धेरै जसोलाई चाहिँ नाक कति बाङ्गो छ भन्ने हिसाबले हुन्छ। अब धेरै नै बाङ्गो छ भने चाहिँ त्यो एक साइड बन्दै हुन्छ, अनि त्यो बन्द हुँदै जाने क्रममा चाहिँ इन्फेक्सन हुनसक्छ, त्यसले गर्दा मासु पलाउँछ। अनि अर्को आउने भनेको नाकमा मासु पलाएर आउनुहुन्छ एकदमै धेरै, जो अहिले यो खाडी मुलुकबाट फिर्ता आउनुहुन्छ नि हाम्रो एकदम धेरै एसीमा काम गर्ने, अब गर्मी ठाउँमा गएर एसीमा धेरै बस्नेलाई चाहिँ यो रोग एकदम धेरै देखिराखेको छ। अनि कहिले एक साइडमै मासु पलाएको हुन्छ, कहिले दुई साइडमै मासु पलाएको हुन्छ। अब हाम्रो सानो बच्चाहरूमा हेर्दाखेरि एक साइडमा 10-12 वर्षको बच्चामा त्यही मासु पलाएको छ भने कहिले काहीँ यो क्यान्सरको पनि सङ्केत हुनसक्छ। अर्को देखिने नाकमा भनेको चाहिँ अब हजुरको अब यो नाक भाँचिने पनि एकदमै धेरै समस्या हुन्छ। अब अहिले रोड ट्राफिक एक्सिडेन्टदेखि लिएर अब साथीभाइमा झगडा आउँदा, घरमै यसरी लड्दा पनि मान्छेहरूको चाहिँ नाकको हड्डी भाँचिएर पनि धेरै आउनुहुन्छ।
मोटामोटी रूपमा यहाँले 5 चाहिँ त उल्लेख नै गरिदिनु भयो होइन। अब एउटा चाहिँ नाक बन्द हुने, अब यो नाक बन्द हुने जस्तो हामीले पिनास पर्यो भन्छौँ नि, यो पिनासकै कारणले हो कि अथवा नाक बन्द हुने कारणहरू के हुन्छन्?
नाक बन्द हुने एउटा भनेको त अब नाकमा मासु पलाएर भने मैले नाकको हड्डी बाङ्गो भयो भने पनि हुन्छ। अनि अर्को चाहिँ अब यही पिनास बिग्रिँदै जाँदा पनि बन्द हुन्छ। पिनासलाई चाहिँ हामीले दुईटा रूपमा छुट्याउँछौँ के अहिले, एउटा एक्युट साइनसाइटिस भन्छौँ हाम्रो भाषामा, क्रोनिक साइनसाइटिस भन्छौँ। 12 हप्तासम्म त्यही रोग भइराख्यो भने एक्युट भयो हजुरको, तर 12 हप्ता क्रस गर्ने बित्तिकै चाहिँ हामीले त्यसलाई क्रोनिकतिर लिएर जान्छौँ। अनि क्रोनिक साइनसाइटिसमा नि अब मासु पलाएको र नपलाएको भनेर छुट्याएको हुन्छ अहिले। अब अहिले चाहिँ धेरै औषधिहरू आइसकेको छ छुट्टै, यसको लागि युरोपमा छुट्टै एउटा उस पनि बनाउनु भएको छ, सङ्गठन पनि बनाउनु भएको छ। हामीले त्यही प्रोटोकल फलो गरेर नेपालमा पनि उपचार त्यसरी नै गर्ने हो। अब नाक बन्द हुने बच्चामा चाहिँ नाकमा गेडागुडी हालेर पनि आउनुहुन्छ सानो बच्चाहरू, इरेजर, पेपर, धेरै जस्तो गेडागुडी, भटमास, अनि मकै, त्योहरू पनि एउटा बच्चामा चाहिँ त्यो पनि देखिन्छ। ठुलो मान्छेमा चाहिँ यही पिनासै भनौँ अहिलेलाई एकदमै बन्द भएर आउने।
जस्तो पिनास हुँदा के कस्ता लक्षण देखिन्छ? जस्तो यो नाक बन्द भयो होइन, अब हड्डी बाङ्गो भएर नि बन्द हुनसक्ने भयो होइन, अहिले यहाँले धेरै कुराहरूले बन्द हुनसक्ने कुरा गर्नुभयो, अब त्यस्तोमा चाहिँ के कस्ता लक्षणहरू देख्छौँ हामीले?
अब पिनासमा चाहिँ एकदमै धेरै लिएर आउने चाहिँ टाउको दुख्यो भनेर आउनुहुन्छ।
जस्तो गाउँघरमा बसिरहनु भएको छ, दैनिक आफ्नो काममा खटिरहनु भएको छ, उहाँहरूले चाहिँ टाउको दुख्यो भने यो चाहिँ नाक बन्द भएर पनि टाउको दुख्न सक्छ।
हजुर, अब जस्तो उहाँलाई नाक बन्द भयो, टाउको दुख्यो, अनि यसो यसरी छाम्दा पनि दुख्छ कि, त्यो चाहिँ पिनास हुँदाखेरि। पिनास भनेको पानी पिप भरेको हो, हाम्रो चाहिँ यो हावाको फोकाहरू हुन्छन् कि यो टाउकोभित्र, त्यसलाई चाहिँ हामीले साइनसेस भन्छौँ। त्यो साइनसको इन्फ्लामेसन इन्फेक्सन हुनुलाई चाहिँ हामीले चाहिँ साइनसाइटिस भन्ने हो। अनि त्यसमै पिप भरियो, त्यो भयो भने चाहिँ दुख्ने हो। अब धेरै आउने चाहिँ टाउको दुखेर आउनुहुन्छ, नाक बन्द भएर टाउको दुखिरहेको, म त टाउको धान्न पनि सकिनँ, टाउको उचाल्न पनि सकिनँ, एकदमै दुखिरहेछ, मेरो दैनिक कार्यक्रम पनि मैले गर्नै सकिनँ भनेर आउनुहुन्छ। त्यसमा पनि हामीले ठाउँ अनुसारको छुट्याएर नाम दिन्छौँ। अब भन्नपर्दा उहाँहरूलाई चाहिँ अब हामीले पिनास पर्यो भनेर भन्दाखेरि
टाउको दुख्ने लक्षण हुने भयो, हजुर, अन्य के लक्षण हुन सक्छ?
टाउको दुख्ने, कहिलेकाहीँ ज्वरो पनि आउँछ बिरामीहरूलाई, नाक बन्द हुने, अनि पिप जस्तो सिगान निस्क्यो डाक्टर साहब भन्नुहुन्छ कहिलेकाहीँ उहाँहरूले, अनि पछाडि यो पछाडिबाट पनि सिगान बग्ने के, घाँटीमा केही अड्के जस्तो भइराख्ने, सिगान आइराख्ने पनि एउटा समस्या देखिन्छ। धेरै चाहिँ टाउको दुख्यो नै भनेर आउनु।
अब नाकको सन्दर्भमा यस्तो भयो, अब यस्तो अवस्थामा हामीले गर्ने उपचार विधिहरू चाहिँ के हुन्छ नि?
पहिला त अब यसलाई हुन नदिने नै भनौँ,
हजुर,
त्यसको लागि चाहिँ अब जस्तो जसलाई पिनासको समस्या छ उहाँले दही मही माछामा टुसाहरू चाहिँ खानु भएन, त्यस्तो कुराहरू, जसले अब हाम्रो गाउँघरमा चिसो पार्छ भन्नुहुन्छ नि हजुरबा हजुरआमाहरूले, त्यो कुरा चाहिँ उहाँहरूले खानै भएन। त्यो पछि बाफ लिने बिहान बेलुका 5 मिनट चाहिँ हजुरको नर्मल पानीको नुन नहालिकन पानीको बाफ लिने नाकबाट बाफ लिने अनि त्यो पछि अब अस्पताल आउनुभयो भने त हामीले त्यही अनुसार नाकमा हाल्ने थोपा खाने औषधि दिएर पठाउँछौँ चिसोबाट बस्नु पऱ्यो
भनेपछि नाक कान घाँटीको समस्या भयो तपाईँको नाक बन्द भयो टाउको दुखिरह्यो भने तपाईँको प्रारम्भिक चरणमा चाहिँ तपाईँले आफ्नै घरमा पनि अहिले यहाँले भने चाहिँ पानीको बाफ लिने कुरा हामी घरमै गर्न सक्छौँ
होइन
अहिले यहाँले घरायसी पहिला आफूले चाहिँ हुन नदिने समस्या पहिला आउनै नदिने आइहालेको छ भने घरमै रोकथाम गर्ने कुरा गर्न सकियो त्यो भएन भने त्यसले नभएको अवस्थामा जस्तो यहाँहरूसँग जस्तो विशेषज्ञ डक्टरहरू सामु आइसकेपछि गरिने उपचार विधि पद्धतिहरू के कस्ता हुन्छन् जस्तो अहिले अपरेसनको पनि अलिकति कुरा आयो औषधिका कुरा पनि आए हामीले के विधिले यसको औषधि उपचार गर्ने गर्छौँ
सुरुमा त अब हामीले एक्जामिनेसन भन्छौँ बिरामी आउनुहुन्छ बस्नुहुन्छ अब हामीले जस्तै मैले भने अब यो ठाउँ अनुसारको यो साइनसहरू हुन्छ त्यही अनुसार अब हामीले थिचेर पनि पत्ता लाग्छ अनि त्यो पछि हामीले एक्सरे गर्न पठाउँछौँ बिरामीलाई अनि एक्सरे गरेर आइसक्नु भएपछि चाहिँ अब हामीले त्यहाँ उहाँलाई बुझाउँछौँ हजुरको यहाँ यस्तो बिप भरिएको छ भनेर अनि त्यो पछि चाहिँ अब हामीले नाकमा हाल्ने थोपा अनि त्यो पछि अब इन्फेक्सन धेरै नै छ भने चाहिँ एन्टिबायोटिक पनि चलाउनु पर्ने हुन्छ त्यो पछि चाहिँ उहाँहरूले गर्न सक्ने भनेको चाहिँ आफू जोगिने चिसोबाट नै हो
हजुर
एकदमै
अब यति गरेर जस्तो पहिलो चरण आफू जोगिने दोस्रो चरण यहाँहरूले दिएको औषधिबाट प्रयास गरिन्छ यदि त्यसबाट पनि भएन भने हामी अपरेसनतर्फ लाग्छौँ
हजुर त्यो 12 हप्ता कटिसकेर अब कसैलाई चाहिँ त्यहाँ नाकमा मासु पलाउन थाल्यो अब मासु चाहिँ कस्तो हुन्छ भने अब हामीले एउटा एन्टरडाइनोस्कोपी भन्ने एउटा सामान हुन्छ त्यसले यसरी हेर्दाखेरि चाहिँ अङ्गुरको डल्लो भनौँ न हामीले अङ्गुरको डल्लो जस्तो चाहिँ दुइटै नाकमा देखिन्छ कसैको एउटा नाकमा देखिन्छ त्यस्तो पलाउन थाल्छ पछि गएर अनि त्यो देखियो भने चाहिँ अपरेसनमा जानुपर्छ अनि
अब नाकपछि हामी कानको कुरा गरौँ न जस्तो अब कान उमेरले हो कि अलि बुढौली हुँदै गएपछि हामीले पनि अलिक कम सुने जस्तो अनुभव गरिने अझ हामीभन्दा ज्येष्ठ नागरिकहरू हुनुहुन्छ अग्रजहरू हुनुहुन्छ उहाँहरूले त मैले कानै सुन्न छोडेँ भनेको कतिपय हामी सुन्छौँ अब यो कानमा पनि के कस्ता समस्याहरू देखिने गर्छ यहाँसँग के कस्ता बिरामीहरू आउने गर्नुहुन्छ नि
कानमा चाहिँ धेरै कानबाट पानी बग्ने पिप बग्ने भनेर आउनुहुन्छ उहाँहरूको चाहिँ अब कसैको बच्चाबाट इन्फेक्सन भएको भएर कानको हाम्रो जाली हुन्छ जुन कान सुन्नलाई एकदमै हेल्प गर्ने त्योमा चाहिँ पाल परेर आउनुहुन्छ अनि त्यहाँबाट त्यसले गर्दा पिप बग्ने समस्या हुन्छ अब बुढो मान्छेमा कुरा गर्नुपर्दाखेरि चाहिँ हाम्रो नसाहरू सुक्दै जान्छन् के बुढो हुँदै गएपछि अब हाम्रो नसाहरू सुक्दै जान्छन् कानको अनि कानको नसा सुक्दै गएपछि हाम्रो सुन्ने क्षमता पनि कम हुँदै जाने हो अब त्यो चाहिँ त्यसको लागि अहिले हामीले गर्ने भनेको चाहिँ हियरिङ एड बुढो भइसकेपछि अहिले नेपालमा पनि एकदमै राम्रो सबै ठाउँमा इभन पोखरामा पनि एकदमै राम्रोसँग अभाइलेबल छ त्यो चाहिँ हियरिङ एड लगाउने उहाँहरूले त्यसले सुन्न अलिकति सजिलो बनाउने हुन्छ अब कसैको चाहिँ भाइरसले गर्दाखेरि कान ढ्याप्प सुन्न बन्द पनि हुन्छ भाइरस धेरै कारणले चोटपटकले पनि त्यस्तो भयो भने चाहिँ त्यो चाहिँ अलिकति भनौँ न त्यो बुढेसकालमा हुनुभन्दा अलिक अगाडि नै हुन्छ त्यो चाहिँ
यो भाइरस भनेको चाहिँ कुनै रोगको संक्रमणले हुने हो कि हजुर
रुगा खोकी लाग्दा पनि हुनसक्छ अब कसैलाई ज्वरो आएको हुनसक्छ त्यसले हुनसक्छ कसैलाई अब भनौँ न अब बुवा आमामा देखेको समस्या आफूलाई पनि आएको हुनसक्छ
त्यस्तोलाई बेलैमा हामीले उपचार गरेनौँ भने त्यो भाइरसले चाहिँ संक्रमण बढाउँदै लगेर हामीलाई त्यस्ता समस्यामा पुर्याउन सक्छ
हजुर हो एकदमै त्यो चाहिँ हामीले सकेसम्म 3 दिनभित्र उपचार गर्न सक्यौँ भने चाहिँ अब ग्यारेन्टी चाहिँ हुँदैन रिस्टोर हुन्छ भनेर तर धेरैमा चाहिँ राम्रो राम्रो देखिन्छ 3 दिनभित्र भेट्यौँ भने चाहिँ उहाँहरूलाई हामीले
जस्तो यो अब कानको चाहिँ अहिले हियरिङको कुरा गर्नुभएको छ अहिले प्रविधिले चाहिँ कति पनि कानै नसुन्नेलाई पनि सुन्न सक्ने प्रविधि आयो भनेर पनि भन्छन् अब यो बालकदेखि वृद्धसम्म हुने कानका समस्याहरूलाई हामीले चाहिँ अब हाम्रो नेपालमा नै हामी त्यस्तो उपचार दिन सक्ने अवस्थामा पुगेको हो
हजुर पुगिसक्यौँ हामीले जस्तै मैले अघि हजुरलाई हियरिङ एडको कुरा गरेँ नि हियरिङ एड चाहिँ विभिन्न प्रकारका हुन्छन् एउटा भनेको कानको भित्र नदेखिने हुन्छ एउटा कानको पछाडि लाउने हुन्छ अब त्यो चाहिँ अब सामान्य भयो अब हजुरले कुरा गरे जस्तै कानै नसुन्नेलाई पनि लाउन मिल्छ भनेर सोध्नुभयो अहिले कोक्लियर इम्प्लान्ट भन्ने एउटा नयाँ प्रविधि छ जस अब हाम्रो टिचिङ अस्पताल आइओएममा अनि त्यो पछि उता धरानमा वीर हस्पिटलमा अनि यता नोभल मेडिकल कलेजमा पनि सुरु भएको छ इभन हाम्रो हरियो खर्कमा पनि अब पोखरामा पनि सुरु गर्दै हुनुहुन्छ यो कोक्लियर इम्प्लान्ट भनेको चाहिँ अब सुन्दै नसुन्नेलाई एकदमै सजिलो भयो अब अहिले बाहिर देशमा चाहिँ हाम्रो त्योभन्दा बढी अडिटरी ब्रेन स्ट्रिम्स इम्प्लान्टहरू तिनीहरू पनि आएको छन् अब त्यो चाहिँ नेपालमा अब भित्रिँदैछ बिस्तारै
अब हामी नाकको कुरा गऱ्यौँ कानका कुरा गऱ्यौँ अब अलिकति घाँटीको विषयमा कुरा गरौँ घाँटीमा चाहिँ के कस्ता समस्या देखिन्छ नि डाक्टर साहब
अब घाँटीमा अहिले एकदमै धेरै देखिन थालेको भनेको थाइरोइडको समस्या देखेछु मैले, एकदम धेरै देखेँ
हजुर
हजुर. अब जस्तो कान घाँटीमा सानो डल्लोहरू आउने अनि त्यो अथवा ठुलो पनि हुँदै जाने. अर्को भनेको यो हाइपोथाइरोइड र हाइपरथाइरोइडिजम भन्ने पनि छ, त्यसले पनि अलिकति अब धेरै नै देखिरहेको छु मैले दीर्घायु रोगको रूपमा, जस्तै डायबिटिजहरू प्रेसरहरू बढेर आउनुहुन्छ. अर्को भनेको चाहिँ अब हामी जस्तो अब प्रोफेसनमा भएको मान्छे जो धेरै बोल्नुपर्छ, टिचर सिङ्गर अब हजुरहरू हुनुभयो,
हजुर
उहाँहरूको चाहिँ यो स्वरयन्त्रमा डल्लो पलाएर अब स्वर भाँसिने स्वर सुक्ने त्यो पनि अलिक धेरै नै आउनुहुन्छ, अनि घाँटीमा डल्ला डुल्लीहरू लिएर पनि आउनुहुन्छ.
अब जस्तो यो थाइराइडको चाहिँ खास कारण केही छ कि थाइराइड अहिले व्यापक रूपमा बढेको देख्छौँ हामी, होइन? थाइराइड बिग्रिँदै गएर क्यान्सरै भयो भनेर पनि
हजुर,
हामी सुन्छौँ। वास्तवमा यो थाइराइडको कारण के छ डाक्टर साहब?
मैले बुझेको कारण चाहिँ अब जस्तै पहिला हामीले त्यति धेरै सुन्थेनौँ किनभने प्रविधिहरू त्यति धेरै थिएनन्. अहिले चाहिँ जस्तै म हजुर एउटा इक्जाम्पल दिन्छु, साउथ कोरियामा चाहिँ सोचेको भन्दा एकदमै धेरै यो थाइरोइडको डल्लो लिएर मान्छेहरू जचाउन आउनुभयो. किन त भनेर उहाँहरूले खोजी गर्दा हाम्रो जुन त्यो भिडियो एक्सरे गर्ने प्रविधि छ
हजुर
नि त्यो
हजुर
अझै राम्रो हुँदै गयो, त्यसले गर्दाखेरि थाहा पनि भयो. अब अहिले मान्छेहरू सचेत पनि हुनुभयो आफ्नो स्वास्थ्य एकदम राम्रो राख्नुपर्छ भनेर, त्यही भएर पनि मान्छेहरू धेरै सचेत भएर र प्रविधिहरू पनि राम्रो हुँदै गएर अनि यो अहिले थाहा भएको हो जस्तो
हजुर
लाग्छ
रोग
मैले
बढे जस्तो देखिएको, होइन?
देखेको. हजुर
हजुर अब जस्तो स्वर भाँसिने कुरा गर्नुभयो नि, जस्तो
हजुर,
यो स्वर भाँसिने कारण के होला?
अहिले जस्तै मेरो पनि अहिले त्यही नै
हजुर
समस्या छ.
हजुर
यो मेन भनेको चाहिँ अब हामीले त्यो भोइस ओभर युज भन्छौँ कि, जस्तै टिचरहरू हुनुहुन्छ जसले 3-4 वटा पिरियडभन्दा बढी पढाउनुहुन्छ, उहाँहरूमा एकदमै धेरै देखिन्छ कि यो हाम्रो स्वरयन्त्र चाहिँ यस्तो भी सेपको हुन्छ, अनि
हजुर
बोल्दाखेरि चाहिँ यो 2टा जोडिने खुल्लिने हुनु पर्यो. त्यो खोलिँदाखेरि चाहिँ यहाँ प्रेसर परेर यसमा चाहिँ डल्लो पलाउने हुन्छ,
हजुर
अनि त्यो हुने बित्तिकै यसको तालमेल नमिल्ने भयो. नमिल्ने भएपछि स्वर आउँदाखेरि चाहिँ भाँसेको जस्तो
हजुर
अलि भनौँ न अब चाहिँ सास बढी फेरिए जस्तो स्वर
हजुर
सुनिन्छ त्यसमा
हजुर
चाहिँ.
अब यसमा चाहिँ जस्तो मैले मेरो स्वर भाषिएको, एउटा त हामी सामान्य स्वर सुनेर पनि आकलन
हजुर
गर्न सकिन्छ, होइन? अब यस्तो भयो भने, यस्ता लक्षणहरू देखियो भने यसको उपचार विधि पद्धतिहरू के छन् डाक्टर साहब?
यसको त अब सुरुमा हजुरले स्वर भाष्यसँगै स्वर हजुरले जतिखेर पनि गरेर आफूलाई सन्चो बनाउन खोज्नुहुन्छ,
हजुर
आउने आइसकेपछि अहिले हाम्रो फ्लेक्सिबल एफएनपिएल भन्छौँ कि हामीले, फ्लेक्सिबल नाजोल्यारिङ्गोस्कोपी भनेर भन्छौँ, त्यसले चाहिँ हजुरको नाकबाट त्यो पाइप हाल्ने अनि स्वरयन्त्रसम्म पुगेर हेर्ने हो. अर्को चाहिँ इन्डाइरेक्ट ल्यारिङ्गोस्कोपी भन्ने पनि हुन्छ, त्यसले पनि हेर्छौँ. अब यसको प्राथमिक उपचार भनेकै नबोल्ने, भोइस रेस्टमा
भोइस
बस्नु
रेस्ट
हजुर.
गर्ने, कतिपय डाक्टर साहबहरूले तपाईँहरूले कमसेकम यति समय भोइस रेस्ट गर्नुहोस् है भनेर भन्नुहुन्छ। प्रारम्भिक चरणमा हामी भोइस रेस्ट गरेपछि त्यसलाई फेरि पुरानै अवस्थामा फर्काउने प्रयत्न गरिन्छ। त्यो भएन भने के कारणले हो, यहाँले भने जस्तै कारण
हजुर
खोजेर 2टा विधि प्रयोग गरेर गरिन्छ र त्यसका उपचार विधिहरू प्रयोग गर्ने कुरा
हजुर
गर्नुभयो। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी नाक कान घाँटीका विषयमा कुराकानी गरिरहेका छौँ। नाक कान घाँटीका विषयमा कुराकानी गर्नका लागि आज हाम्रो यसै विषयका विषयविज्ञ वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर श्रेया गौतम आजको हाम्रो अतिथि हुनुहुन्छ। म उहाँसँग फेरि संवादमा जोड्न चाहन्छु डाक्टर साहब। अब हामीले नाक कान घाँटीका विषयमा धेरै नै संवाद गऱ्यौँ किनभने आजको संवादबाट आदरणीय श्रोताहरूले धेरै नै जानकारी पाइसक्नु भएको छ। अब यो नाक कान घाँटीको समस्या क्यान्सरसम्म पनि पुग्न सक्ने अवस्था पनि
हजुर
देखिन्छ। कस्तो अवस्थामा चाहिँ यी समस्याहरू क्यान्सर बन्न सक्ने सम्भावना हुन्छ, यसबारे पनि अलिकति केही प्रकाश पारिदिनु न।
अब जस्तै मुखको क्यान्सर हुँदाखेरि चाहिँ मुखमा कुनै डल्लो आयो, घाउ आयो, 2-3 हप्तासम्म पनि सन्चो भएन, हजुर डाक्टर साहबकोमा जानुभयो, डाक्टर साहबले प्राथमिक रूपमा हजुरलाई औषधिहरू दिनुभयो, खाँदा पनि सन्चो भएन भने चाहिँ हामीले बायोप्सी गर्छौँ. अब यस्तो कसमा देखिन्छ भन्दाखेरि चाहिँ जसले अब सुतीजन्य पदार्थहरू धेरै सेवन गर्नुहुन्छ, चुरोटहरू धेरै सेवन गर्नुहुन्छ, उहाँलाई चाहिँ घाँटीको क्यान्सर, मुखको क्यान्सरहरू बढी रूपमा देखिन्छ. अब नाकमा पनि हाम्रो हेर्दै जाँदाखेरि चाहिँ 10-12 वर्षको बच्चाहरू जसकोमा चाहिँ मासु पलाएको हुन्छ तिनीहरूमा पनि हामीले गर्न सकिन्छ. अर्को भनेको हाम्रो कार्पेन्टरहरू हुनुहुन्छ जसले चाहिँ वुडमा काम गर्नुहुन्छ, उहाँहरूलाई पनि बढी सङ्क्रमित देखिन्छ, अनि आइरन सम्बन्धी काम गर्नेहरूलाई पनि बढी देखिन्छ यो फलामहरूमा काम गर्नेलाई नै. अनि घाँटीमा थाइरोइड त अब अहिले बढ्दो नै छ
हजुर
सङ्क्रमण.
हजुर अब यो नाक कान घाँटीको समस्या आउन नदिन, अब सबैभन्दा पहिले त यहाँहरू त जस्तो यहाँहरू जस्तो विषयविज्ञ डाक्टरहरू अहोरात्र खटिरहनु भएको छ, अन्य स्वास्थ्यकर्मी नर्सहरू स्वास्थ्य संस्थाहरू अहोरात्र खटिरहनु भएको छ, तर पनि यसको समस्या निरन्तर रूपमा बढिरहेको छ। अब एउटा मेरो समस्याको लागि त सबभन्दा पहिला म नै सजग बन्नुपर्छ होला, प्रत्येक व्यक्ति नै सजग बन्नुपर्छ होला, व्यक्तिपछि उसको घर परिवारको दायित्व होला होइन, किनभने ऊ बिरामी भएपछि उसलाई हस्पिटलसम्म लैजाने उपचारमा लैजाने परिवारको भूमिका होला, त्यसपछि समाजको पनि भूमिका होला, किनभने जस्तो हामी कतिपय क्यान्सर भयो भने अहिले हामी सुरुमा भन्नै हिचकिच्याउने अवस्था छ, समाजले पनि रोगहरूलाई अलिक सजिलो गरेर भन्न सक्ने वातावरण पनि बनाइदिनु पर्ने हुन्छ होला, त्यसपछि सरकारवालाको भूमिका होला, अझ सरकारले केही पोलिसीहरू पनि बनाउनु पर्ला, कस कसले के गर्यो भने स्वास्थ्यमा आउने नाक कान घाँटीमा आउने समस्याहरूलाई हामी नियन्त्रण गर्न सक्छौँ अथवा नियन्त्रण नभए पनि यसलाई रोकथाम गर्न सक्छौँ, यसका लागि एउटा व्यक्ति घर परिवार समाज सरकार कस कसले के गरिदियो हुन्थ्यो भन्ने लाग्छ एउटा विषयविज्ञ डाक्टरको हिसाबले।
व्यक्तिमा त अब व्यक्ति नै सचेत हुनु पर्यो, मैले भने जस्तै सुर्तिजन्य पदार्थहरू खानु भएन, अब उहाँ आफै सचेत हुनु पर्यो। अर्को भनेको चाहिँ अब हाम्रो इन्भाइरोमेन्टल कजहरू पनि धेरै हुन्छ है, अब चिसोहरूले पनि बढी प्रभाव पारेको हुन्छ, तर अब क्यान्सर हुनको लागि चाहिँ अब घर परिवारमा कसैलाई क्यान्सर छ भने, अब जस्तै भनौँ न कसैको बुवालाई क्यान्सर भएको छ, उहाँले सुर्ती खानुभएको थियो चुरोट खानुभएको थियो भने उहाँ आफै सचेत हुनु पर्यो, मलाई पनि हुनसक्छ यो कुरा मैले लिनु हुँदैन भनेर भन्नु पर्यो। अब घर परिवारमा चाहिँ अब देख्यो कसैलाई यही रोग देखियो भने पनि उहाँहरूलाई सपोर्ट गरिदिने, अब औषधि उपचारको लागि उहाँहरूलाई अझै बढी उस गरिदिने, अस्पताल लैदिने, डाक्टरहरू खोजेर अब सबै कुरा गर्न हेल्प गरिदिने। अब समाजमा चाहिँ क्यान्सर भयो भन्दैमा नराम्रो रोग होइन, त्यो सरुवा रोग होइन, त्यो क्यान्सर हुने मान्छेलाई नै के परिरहेको छ भन्ने हामीले इमेजिन नै गर्न सक्दैनौँ। त्यत्रो धेरै केमोथेरापी भन्छौँ, रेडियोथेरापी भन्छौँ, उहाँहरू त भित्रबाट आफै नै गलिसकेको हुनुहुन्छ। अब हाम्रो काम भनेको उहाँहरूलाई साथ दिने के रूपमा हुन्छ, हजुर अस्पताल लैदिन सहयोग गरेर हुन्छ कि अब कसरी हुन्छ। अब समाजभन्दा पनि सरकारबाट चाहिँ मलाई के लाग्छ भने अहिले धेरै हेल्प चाहिँ भइ नै रहेको छ। अब हाम्रो क्यान्सर अस्पतालहरू काठमाडौँमा भरतपुरमा छ, पहिला एकदम धेरै इन्डिया जाने ट्रेन्ड थियो, अहिले सरकारले धेरै कुराहरू यहीँ प्रोभाइड गरिदिएर मान्छेहरूलाई इन्डिया जान नपर्ने पनि छ। अब सरकारले आई थिङ्क पैसाबाट पनि हेल्प गरि नै राख्नुभएको छ, आर्थिक रूपमा पनि धेरै नै सहयोग छ। अब यसलाई चाहिँ मलाई के लाग्छ भने अझै धेरै रिसर्चहरू भयो नेपालमा, अब सबै प्रविधिहरू भित्र्याउन सकियो, रेडियोथेरापीहरू ब्राकिथेरापीहरू अहिले भइ नै रहेको छ सबै अस्पतालतिर, सबै जिल्लासम्ममा यो पुर्याउन सकियो भने चाहिँ मान्छेहरूलाई आर्थिक रूपले पनि गाह्रो हुँदैन, किनभने जाऊ बस पनि त्यो पनि खर्चमा पर्छ। मलाई चाहिँ त्यही नै हो,
आफ्नै घरसम्म नै घर दैलोसम्म अहिले तीन तहको सरकार छ होइन, अब संघीय सरकारले मात्रै होइन, केन्द्रमा मात्रै होइन, प्रदेशमा स्थानीय तहमा सबैमा यो स्वास्थ्य सेवालाई विस्तार गर्न सकियो भने राम्रो हुन्छ भन्नुभयो भन्ने कुरा गर्नुभयो। अब यो पोखरामा हाम्रो स्वास्थ्य अवस्था चाहिँ अहिले कस्तो छ?
अब अहिले हेर्दाखेरि हाम्रोमा तीनवटा मेडिकल कलेजहरू छन् ठुल्ठुलो, जिएमसी मणिपाल, अब अहिले हाम्रो यो गण्डकी अस्पताल पनि अब उसमा कन्भर्ट भइसक्यो। त्यो हेर्दाखेरि चाहिँ मैले देखेको चाहिँ अब यो बागलुङ स्याङ्जा बेनीदेखिको मान्छे पोखरा आउनुहुन्छ। अब कति कुरा सानसानो कुरा चाहिँ बागलुङ बेनीमा पनि हुनसक्थ्यो उहाँहरूलाई, त्यति धेरै ट्राभल गर्न नपरेको भए हुन्थ्यो जस्तो हुन्छ। त्यो हेरिकन अब जस्तै अहिले हाम्रो मणिपाल सेक्सन अस्पतालमा क्यान्सरको रोग पनि सुरु भएको छ, बिरामीहरूलाई यही लिएर चितवन दौडिनु परेन, काठमाडौँ दौडिनु परेन। त्यो हेर्दा चाहिँ हाम्रो अझै राम्रो हुँदै गएको जस्तो लाग्छ मलाई, मान्छेहरूलाई अझै धेरै साथ सहयोग पाइराख्नु भएको छ जस्तो लाग्छ।
हजुर, हिजोको अवस्थाभन्दा आज धेरै परिवर्तन भइसक्यो, किनभने अब यो पोखरा आसपासका होइन, जस्तो यहाँले भने चाहिँ बागलुङ म्याग्दी पर्वत तनहुँ होइन स्याङ्जा लगायतका यी जिल्लाहरूबाट अझै पनि मानिसहरू यहाँ आइरहनु पर्ने अवस्था छ। पोखरा त लगभग एक प्रकारले राम्रो सेवा दिने स्थानमा पुगिसकेका छ, यसलाई अझ गाउँसम्म विस्तार गर्न सकियोस्, अझै आफ्ना स्थानमा नागरिकहरूले सेवा पाउन सकुन् भन्ने कुरा यहाँले उल्लेख गर्नुभयो। आम नागरिकलाई एउटा विषयविज्ञ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टरका हिसाबले अन्त्यमा भन्नुपर्ने कुराहरू केही छन् डाक्टर साहब?
मैले भन्नुपर्ने चाहिँ आफू सचेत हुनु पर्यो, म सधैँ त्यही नै भनिरहेको छु, आफू सचेत हुनु पर्यो, आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्यो। औषधिले मात्र सबै कुरा सन्चो हुँदैन, औषधि खाएर पनि उहाँहरू सचेत हुनु भएन भने त फेरि त्यो रोग आइ नै हाल्छ। अनि अरू भनेको अब यो धुलो धुवाँबाट बच्नु पर्यो, सिजनहरू चेन्ज भइरहेको छ, जसलाई पिनासको समस्या छ उहाँले चिसोहरू नखाइदिनु होला त्यही भन्छु। कान कोट्याउने नाक कोट्याउने बानी, कानमा तेल हाल्ने, हामी नेपालीहरूले एकदम कानमा तेल हाल्ने, बच्चैदेखि ठुलोसम्म एकदम तेल हाल्नुहुन्छ, आँखामा तेल हालिदिनुहुन्छ बच्चाको, त्योहरू चाहिँ नगरिदिनु होला, किनभने त्यो तेल हाल्न हुँदैन भनेर हाम्रो बुझिदिनु पर्यो। हजुरको रोग केही छ भने चाहिँ टाइममा अस्पताल आउनु पर्यो।
डाक्टर साहब आफ्नो यो व्यस्तताका बिच पनि आफ्नो अमूल्य समय रेडियो नेपालका लागि दिनुभयो, आम समुदायका लागि दिनुभयो। यो समय र संवादका लागि डाक्टर साहबलाई हार्दिक धन्यवाद।
थ्याङ्क यू सो मच।
उहाँ हुनुहुन्थ्यो वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर श्रेया गौतम। उहाँ ओम हस्पिटल पोखरामा आबद्ध डाक्टर हुनुहुन्छ। तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। अब हामी हाम्रो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? आजको कार्यक्रमको सन्दर्भमा तपाईँका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले कार्यक्रम हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल भनेर पत्राचार गर्न सक्नुहुनेछ। यदि यहाँहरूसँग इमेल पहुँच छ भने स्वास्थ्य हाम्रो @gmail.com लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष धन्यवाद दिँदै आजको कार्यक्रमबाट म पूर्णचन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।
इतिहासमा कहिले